اور اللہ تعالیٰ نے ان کو اور کیا نوازا، وَشَدَّدْنَا مُلْكَهُ، اور مضبوط کر دی ہم نے اس کی سلطنت، یعنی ان کے پاس اتنی یعنی لشکر تھے، اتنے بڑے جرنیل تھے کہ انہوں نے ارد گرد کے علاقوں کے اوپر یعنی کر کے جنگیں، اور پھر ان کو بھی فتح کر لیا ہوا تھا، ان کو بھی اپنی حکومت میں لے لیا تھا۔ وَآتَيْنَاهُ الْحِكْمَةَ، اور ہم نے اس کو حکمت بھی دی تھی۔ حکمت کیا ہوتی ہے؟ سمجھداری، وزڈم، یعنی ایسے جذبات میں آ کے نہیں کام کر لینے، بلکہ بڑی سمجھداری کے ساتھ ہر معاملے کو سمجھ کے ساتھ سلجھانا۔ اب یہ جو ہم ایموشنل ہو کے جو فوراً فیصلے کر لیتے ہیں، ادھر ادھر بات کر دی، وہ کر دیا، ایک دم غصے میں بھڑک اٹھے، یا ایک دم غم کے اندر، یا ایک دم کوئی اور کوئی ایسا جذبہ ہمارے اوپر غالب ہوا اور اس کے اندر ہم کوئی ایک دم فیصلہ کر بیٹھتے ہیں، وہ کوئی حکمت کی بات نہیں ہوتی، وہ کوئی سمجھداری نہیں ہوتی۔ تو جیسے کچھ لوگ ہوتے ہیں وہ یعنی اتنے ایک دم اپسیٹ ہو جاتے ہیں، وہ اپنی بیویوں کو طلاق دے دیتے ہیں اس میں، تو یہ کوئی سمجھداری کی بات نہیں، یا غصے میں آ جاتے ہیں، یا کوئی اور جذبہ ان کے اوپر حسد کا یا اور رقابت کا کوئی ایسا آ گیا تو بس بیٹھے بیٹھے ایک دم منہ سے بول بول دی، یہ حکمت نہیں ہے۔ تو ایک تو یہ سمجھداری یہاں پہ مراد ہے، دوسرے ٹائملی فیصلہ کرنا، صحیح وقت پہ صحیح فیصلہ کرنا، یہ بھی حکمت ہوتی ہے۔ یہ ایسا نہیں کہ اس کے بعد یاد آیا کہ او ہو مجھے تو یہ بات کہنی چاہیے تھی، مجھے تو یہ فیصلہ کرنا چاہیے تھا اس موقع پہ۔ صحیح وقت پہ صحیح فیصلہ کرنا، اس کے بعد یاد آیا او ہو اب مجھے وہ آیت یاد آ رہی قرآن کی، مجھے تو اس کے اوپر عمل کرنا چاہیے تھا، وہ تو مجھے اس وقت تو یاد ہی نہیں آئی جس وقت موقع تھا۔ موقع گزر گیا، بعد میں ہمیں یاد آیا، تو پھر ہماری حکمت تو نہ ہوئی نا، یہ تو سمجھداری نہیں ہے۔ اللہ تعالیٰ سے حکمت بھی مانگنی چاہیے، نہیں صحیح موقع پہ مجھ سے صحیح فیصلہ کرا لینا اللہ۔ اسی طرح حکمت سے مراد نبوت بھی ہے، کہ اللہ تعالیٰ نے ان کو نبوت عطا فرمائی، ان کو نبوت تو اعلیٰ درجے کی حکمت ہے نا۔ وفصل الخطاب، اور فیصلہ کن بات کہنا، یعنی بات کو بڑے واضح انداز میں کہا کرتے تھے اور فیصلے زبردست کیا کرتے تھے۔ فصل الخطاب دیا تھا اللہ تعالیٰ نے ان کو، بعض نے کہا اس سے مراد ہے زور بیان، قوت خطابت ہوتی ہے نا، کچھ لوگ اتنا ان کے اندر زبردست زور بیان ہوتا ہے کہ اپنی بات جب کرتے ہیں نا تو دوسرے کو کنونس کر لیتے ہیں، دوسرے کو بات صحیح سمجھ آ جاتی ہے۔ اسی طرح اس کے بارے میں یہ بھی تفسیر میں کہا گیا ہے کہ داؤد علیہ السلام اونچے درجے کے خطیب بھی تھے، یعنی اپنے خطبوں میں اللہ تعالی کی حمد و ثنا کے بعد یہ لفظ فرمایا کرتے تھے، اما بعد، جیسے آپ نے ابھی بھی اس خطبوں وغیرہ میں سنتے ہوں گے نا، اما بعد، پھر وہ کہتے ہیں کچھ بات اللہ تعالیٰ کی حمد و ثنا کے کلمات کہتے ہیں، پھر اس کہتے ہیں اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم، پھر آگے کچھ آیت پڑھتے ہیں۔ تو اب نوٹ کریے گا آپ خطبوں میں یہ، تو یہ سب سے پہلے داؤد علیہ السلام نے کہنا شروع کیا تھا، تو اب ہم بھی یہ ہم نے اپنایا، اور نبی صلی اللہ علیہ وسلم بھی اسی طرح پھر فرمایا کرتے تھے۔ تو کتنی ساری باتیں اس سے پتہ چل گئی نا فصل الخطاب سے، کہ زور بیان بھی، قوت خطابت بھی، اما بعد کہنا بھی، پھر اس کے بعد جھگڑوں میں جو کوئی ان کے پاس فیصلہ کرانے کے لیے آتا تھا تو ان کے پاس فیصلہ کرنے کی بڑی قوت تھی۔ جیسے اب ہمارے سامنے کوئی آیا تو ہمیں سمجھ ہی نہیں نا آتی کہ پتہ نہیں کون صحیح ہے اس میں کون نہیں، وہ مطلب اللہ تعالیٰ نے ان کو ایسی حکمت دی ہوئی تھی کہ قوت فیصلہ ایک ہوتی ہے نا، ایسی اللہ تعالیٰ نے ان کو سمجھداری دی ہوئی تھی کہ فیصلہ کرنے کی قوت رکھتے تھے، صلاحیت تھی ان کے اندر، دلیل ان کے پاس ہوتی تھی بات کو واضح کرنے کے لیے، کنونس کر لیا کرتے تھے لوگوں کو۔ جیسے کہتے ہیں نا کہ اس نے اپنا پوائنٹ میک کر دیا تو وہ یعنی اس کی بات بالکل کلیئر ہو گئی، بالکل آرٹیکولیٹ بھی کہتے ہیں یہ، تو وہ اس طرح سے تھے، سبحان اللہ۔ تو اللہ تعالیٰ نے کتنی ان کو خوبیاں دی ہوئی تھیں، کتنی ان کو یہ اللہ تعالیٰ نے مقام دیا ہوا تھا۔ اب جتنی میں نے آپ کو یہ باتیں گنوا دیں، اب اس کے بعد تو سوچیں جس کے اندر یہ بات ہو وہ یہ سوچے گا میں تو کتنی بڑی چیز ہوں، میرے پاس کیا نہیں ہے۔ اس کے بعد کوئی ایسا بھی تھا جو فرعون بن گیا تھا، لیکن دوسری طرف اتنے اونچے مقام پہ جا کے اللہ نے اپنا ایک اور بندہ بھی دکھا دیا کہ اس مقام پہ پہنچ کے بھی کوئی اللہ کے بندے ایسے ہوتے ہیں جو پھر بھی اللہ کے آگے جھک کے رہتے ہیں، کیونکہ اللہ تعالیٰ فرما رہے ہیں سخرنا، آتینا، شددنا، یہ سب ہم نے دیا ہے۔ جو انسان اس بات کو بھول جاتا ہے نا، وہ پھر فرعون بن جاتا ہے کہ سب کچھ تو اللہ کی عطا ہے، میرا کیا اس کے اندر؟ اگر ملک بھی دیا تو اللہ نے دیا، اگر میرے اندر بڑی سمجھداری ہے تو اس کے اندر اتنی شیخیاں مارنے کی ضرورت نہیں ہے کہ میں بہت بڑی چیز بن گئی ہوں، میں کیا، مجھے تو یہ بھی آتا تھا، میں تو ایسے بھی تھی۔ یہ سب سے بڑی بے وقوفی ہوتی جو انسان اپنے آپ کو بہت بڑا عقل مند سمجھتا ہے، اس کا مطلب بہت بڑا بے وقوف ہے وہ، میں ایسے بس ہر چیز کا یعنی نالج میرے پاس ہے، جو وہ کوئی بات کر رہا ہوگا اس کے اندر کود کود کے اپنا بتاتے ہیں کہ مجھے تو یہ۔ اصل بات یہ کہ ہر انسان ہر چیز کا نالج نہیں رکھتا، یہ ایک حقیقت ہے۔ آپ کو نہیں پتا، آپ کہہ دیں نہیں مجھے نہیں یہ آتا، اس میں کیا بات ہے؟ اس میں کوئی پریشانی کی بات نہیں، کوئی آپ کی بے عزتی نہیں ہو جاتی کہ اگر آپ کہہ دیں گے کہ مجھے نہیں آتا، مجھے نہیں پتا جی اس کا، اگر آتا ہے تو بتا دیں، نہیں آتا تو کوئی بات نہیں ہے۔ کون ہے عقل کل؟ سارا علم صرف اللہ کے پاس ہے، کسی کے پاس نہیں ہے اور علم۔ نہیں آپ کو سمجھ آ رہی کسی معاملے کی، کہہ دیں نہیں مجھے نہیں سمجھ آ رہا۔ لیکن ہم جب یہ سوچ لیتے نا کہ نہیں بس میں نے اپنے آپ کو بتانا ہے کہ میں کوئی چیز ہوں، اور بس میں بڑی سمجھدار ہوں، اور مجھے تو ہر ایک چیز کا بڑا پتہ ہے، اور میں جب بولتی ہوں تو بس سب سنتے ہیں، پھر جی ہم، میں تو ایسے بات کی، میں نے وہاں پہ یہ کیا۔ یہ ساری باتیں جب انسان کے دماغ میں آنے لگے اور انسان اس طرح شیخیاں بگاڑنے لگے نا، تو سمجھ لیں کہ وہ بھول گیا ہے کہ یہ سب دینے والا کون ہے، میرا اپنا کیا ہے۔ یہ دیکھ لیں داؤد علیہ السلام کو ملا ہوا نا نا نا، کہ اب آپ کو ضمیروں سے پتا چلتا ہے نا، پروناؤن سے پتا چلتا ہے نا، کس کی طرف اللہ نے یہ نسبت کی، کون تھا دینے والا، کیا داؤد کا کوئی کمال تھا؟ نہیں، یہ اللہ تعالیٰ ہی ہے جو پہاڑوں کو بھی ساتھ تسبیح کرنے کا حکم دیتا ہے تو پہاڑ تسبیح کر رہے ہیں، اللہ ہی ہے جس نے ان کے حکومت کو اتنا مضبوط کر دیا تھا، اور اللہ ہی ہے جس نے ان کو حکمت دی تھی، اللہ ہی ہے جس نے ان کو فصل الخطاب ڈیسائسو سپیچ دی تھی، یہ اللہ ہی ہے جنہیں فیصلہ کرنے کی قوت ان کو عطا فرمائی تھی۔ تو جو تھوڑ دلے ہوتے ہیں نا، جن کا ظرف چھوٹا ہوتا ہے، وہ پھر بس تھوڑی سی کوئی چیز ہی مل جائے تو آپ پہ سے باہر ہوتے جاتے ہیں۔ جو بڑے لوگ ہوتے ہیں نا، جیسے داؤد علیہ السلام، بڑے، وہ واقعی ان کا ظرف اتنا بڑا ہوتا ہے کہ اتنی خوبیاں ہونے کے باوجود ڈاؤن ٹو ارتھ، اتنی خوبیاں ہونے کے باوجود اللہ کے آگے جھکے ہوئے، بچھے ہوئے۔ تو یہ کتنا بڑا یہ خوبی تھی، فصل الخطاب جو تھا یہ ایک ٹول ہے جو انسان کو بات پہنچانے کے لیے، کہ اچھی طرح میں بات کر سکوں، دوسروں کو سمجھا سکوں، یہ ایک کتنی بڑی خوبی ہے، اچھے طریقے سے بات کر لینا، بہترین طریقے سے کنوے کر لینا اور دوسرے کو کنونس کر دینا۔ تو بعض دفعہ ہم کوئی بات کہنا چاہتے ہیں لیکن ہمیں سمجھ نہیں آتی اب کہیں کس طرح، کہ اس کو کس طرح ادا کرنا چاہیے۔ تو یہ چیز تھی جو ان کی خوبی تھی، اس سے اب آپ کو پتا چل رہا ہوگا کہ کتنی پیاری خوبیاں اللہ تعالیٰ نے داؤد علیہ السلام کو دی تھی۔ اللہ تعالیٰ ان کی ایک، اب آگے ایک سٹوری ان کی بتا رہے ہیں۔ اب دیکھ لیں کہ جب اب مائنڈ وہاں پہ چلا گیا نا داؤد علیہ السلام کی بات کی طرف، اب دیکھ لیں یہ اتر رہی ہے نا آیات، تو اب نبی صلی اللہ علیہ وسلم کا ذہن کدھر ڈائیورٹ اللہ تعالیٰ نے کرا دیا کہ اب آپ ان کی بات سنیں، دیکھیں اللہ نے ان کو کیسے یہ دیا تھا، دیکھیں کیسے ان کے ساتھ یہ سب تسبیح کرتے تھے، سب ایسے ان کے ساتھ پڑھتے تھے، اور وہ کتنے اواب تھے، ٹھیک ہے۔ اب ان کا جو قصہ ہے، یہ قصہ آپ اگر تفاسیر دیکھیں گے، بعض تفاسیر کے اندر، تھوڑا سا یہ آپ کو بتا دوں کہ اسرائیلی روایات میں سے انہوں نے چند چیزیں کوٹ کی ہوتی ہیں، مگر یہاں پہ میں اس لیے نہیں ان کو کوٹ کرنا چاہتی کیونکہ وہ ایسی ہیں اسرائیلی روایات، ایسی یہودیوں نے باتیں بنا لی ہیں، ان کو کوئی اپنے پیغمبروں کی بھی ان کو کوئی عزت کا इनको ना कोई फर्क नहीं पड़ता, इनके लिए हम ये कहते ना कि ये हमारे पैगंबर की इज्जत करें, ये उनको क्यों इस तरह करते हैं, ब्लैस्फेमी के हम कहते हैं कि उन्होंने की है, मतलब तौहीन रिसालत कर दी है, ये इनको कोई फर्क नहीं पड़ता, इन्होंने अपने रसूलों की भी तौहीन करते हैं, ये इनको कोई लगता ही नहीं कि रसूल मासूम है और वो कैसे अल्लाह के चुने हुए प्यारे बंदे होते थे। इतनी खराब बातें ये रसूलों के बारे में कर देते हैं कि बोलते हुए भी डर लगता है कि ये वाकई तौहीन रिसालत है। तो इन्होंने अपनी किताबों में दाऊद अलैहिस्सलाम के बारे में ऐसी ऐसी बातें को लिख दी और फिर इस किस्से को फिर उलमा ने, बाज ने अपनी तफसीरों के अंदर फिर उनकी वहां से ही लेकर, उनकी किताबों से ही लेकर अपने पास भी कोट कर दिया। अब देखने की बात यह कि क्या कुरान या हदीस के अंदर ऐसी कोई बात आती है, ऐसी कोई भी बात नहीं आती। जब नहीं आती तो फिर हमें जरूरत नहीं कि हम उनकी रिवायात, ऐसी रिवायात जिसमें तौहीन रिसालत होती हो, वो हम लेके और कोट करें। ठीक है, हम जितनी बात है, किस्सा है, हम बस उसी तक रहेंगे। हजरत अली ने फरमाया कि जो उनकी इस रिवायत को कोट करेगा जिसके अंदर दाऊद अलैहिस्सलाम के बारे में बात की गई है और बहुत ही खराब बातें की गई हैं, तो उनको कोट करेगा तो मैं उसको फिर कोड़े लगवाऊंगा इतनी ज्यादा, क्योंकि वो एक तौहीन की बात है। तो अब हम सिर्फ किस्से पे रहते हैं और हमें भी खोज लगाने की जरूरत नहीं, जिस चीज को अल्लाह ताला ने मुबहम रखा उसको हम भी मुबहम ही रहने देंगे। वहल अता का नबा उल खसम, और क्या आई है तेरे पास खबर झगड़ने वालों की। अब ये दाऊद अलैहिस्सलाम के पास जो दो झगड़ने वाले आए थे उनका जिक्र हो रहा। इस तसव्वर उल मेहराब, जब वो दीवार फांद कर आए मेहराब में, मेहराब क्या थी, वो इबादत की जगह जहां पे दाऊद अलैहिस्सलाम अल्लाह ताला की इबादत किया करते थे। घर का कोई, उनके महल का कोई कोना था, कोई बाला खाना था। मेहराब का जिक्र कई अंबिया की उसमें आता है, आप देखिए जकरिया अलैहिस्सलाम के बारे में भी आया कि वो भी मेहराब में अल्लाह की इबादत कर रहे थे, सूरह आले इमरान में आता है। तो इसका मतलब है कि पैगंबर जो होते थे वो कोई एक गोशा बनाकर वहां पे बैठ के अल्लाह की इबादत किया करते थे, चाहे वो मस्जिद में हो, चाहे वो घर के अंदर हो, वो उनकी स्पेसिफिक एक इबादत की जगह, चौबारे या बाला खाने के लिए भी मेहराब का लफ्ज आता है। अब हम मस्जिद के अंदर भी मेहराब वगैरह बनाते हैं। तो वो अब ये उनके महल की यानी ऊंची ऊंची दीवारें थी, पहरे थे, बाकायदा गार्ड्स होते थे उनके, लेकिन ये दो झगड़ने वाले दीवार फांद के आ गए और उनके इबादत खाने में भी आ गए। और ये रात का वक्त था, इस वक्त बिल्कुल यानी दाऊद अलैहिस्सलाम तन्हाई में इबादत किया करते थे और किसी को इजाजत नहीं थी कि वो इनकी इस इबादत के टाइम में दखल अंदाजी करे, कोई उनको डिस्टर्ब करे। तो उस वक्त में दो लोगों का आना, दो झगड़ा लेकर आने वालों का इस तरह दीवार फांद कर आना, जाहिर है एक मशकूक सी बात लगती है और एक बड़ी डेंजरस सी बात लगती है कि कोई किसी के घर के अंदर ऐसे आ जाए, वो भी रात के वक्त और वो भी गार्ड्स के होते हुए, और वो भी ऐसे वक्त में जबकि बताया गया कि इस टाइम पे कोई ना इनको डिस्टर्ब करे। तो इस दखल हुआ, जब फिर वो दाखिल हुए अला दाऊदा दाऊद अलैहिस्सलाम पर, फाजिया मिनहुम, तो वो घबरा गए उनसे। और ये एक नेचुरल बात है, फाजिया ऐसा खौफ होता है जिसमें इंसान खौफ की वजह से एकदम पैनिक हो जाए और जल्दी से कोई एक्शन ले, तो ये होता, ये फजा होता है, वरना खौफ भी अरबिक का लफ्ज है। तो अब खौफ होना ये बात इसलिए नेचुरल है क्योंकि देखें इस टाइम पे अगर कोई नहीं आ सकता तो ये कहां से आ गए, और रात के वक्त तो वैसे ही किसी का एकदम आ धमकना बगैर इजाजत के, तो इंसान सोचता है कोई दुश्मन ही होगा। और ये चीज हमने पहले भी पैगंबरों में देखी है, जैसे कि मूसा अलैहिस्सलाम के बारे में हमने देखा कि वो सांप से डर गए, या हमने देखा इब्राहिम अलैहिस्सलाम के बारे में कि उन्होंने जब उनके मेहमान आए और उन्होंने बछड़े की भूना हुआ बछड़ा रखा तो उन्होंने हाथ नहीं बढ़ाया तो वो डर गए। तो ये फिर क्या ये डर फिर जायज है, क्या क्या इस तरह का डर होना क्या कोई कहीं नबूवत के मुनाफी तो नहीं है? नहीं, ऐसा नहीं है, इसलिए कि तभी एक नेचुरल चीज से कोई सांप आ जाए या कोई एकदम चोर आ जाए या कोई एकदम, तो एकदम से जो वो खौफ आ जाना है उसमें कोई हरज नहीं होती क्योंकि फितरत इंसानी है ना, इसमें कोई ऐसी बात नहीं है। हाँ, मगर उस खौफ को दिलो दिमाग पे तारी कर लेना और इतना तारी कर लेना कि अपने फराइज ही छोड़ देना, ये फिर गलत हो जाता है। कि मसलन किसी को इतना ही चोर का खौफ हो जाए कि वो कहे कि अब तो मैं नमाज भी नहीं पढ़ूंगी, मैं रात को सो भी नहीं सकती, मैं इस तरह नहीं हो सकती क्योंकि कोई आ ना जाए, ये फिर दुरुस्त नहीं है। फिर अल्लाह के ऊपर भरोसा करना चाहिए, फिर ये फितरी नहीं रह जाता। या इतना ज्यादा खौफ हो जाना, जैसे एक बड़ा अच्छा क्वेश्चन एक सिस्टर ने पूछा था और उसकी वजह से देखिए हमें सारों को कितनी रहनुमाई मिल रही है। उन्होंने कहा कि अगर थ्रेट आ गई है, मसलन है कि किसी स्कूल में आ गई है थ्रेट, तो अपने बच्चे को नहीं भेजना, ये क्या फिर सही है? तो यानी ये फिर वो चीज हो जाती है ना कि खौफ को इतना ज्यादा अपने ऊपर तारी कर लेना कि उससे आप एक दुरुस्त काम से भी हट गए, उसको भी छोड़ दिया, वो नहीं फिर ठीक रहता। ना एक नेचुरल खौफ होना कि हाँ भाई कहीं ये कोई मूजी चीज है वो मुझे नुकसान ना पहुंचा दे, ये कहीं कोई रात के बाद कोई आ ना जाए, या इस तरह का एकदम कोई आ जाता है तो खौफ हो जाना, वो उसके ऊपर नहीं है। लेकिन अगर आप इतना ज्यादा उसको तारीफ कर लेते हैं, इतना ज्यादा आपके दिल में वो बैठ जाती है कि आप अपने जायज कामों को भी छोड़ देते हैं, तो फिर इसका मतलब जैसे आप कुछ लोग कहते हैं कि भाई आप मस्जिद ना ज्यादा जाओ, कहीं तुम नजरों में ना आ जाओ, तो फिर ये क्या, तो फिर अल्लाह की तौहीद के ऊपर या अल्लाह ताला के ऊपर क्या भरोसा रहा? ये तो तौहीद के मुनाफी हो गया ना, कि अल्लाह से ज्यादा इंसानों का खौफ गालिब आ गया कि उस जायज चीज से भी उसको रोक दिया। हाँ नहीं नहीं, आप इतना खौफ हो गया कि कोई हमें नुकसान ना पहुंचा दे, हिजाब ही उतार के फेंक दो, तो ये तो फिर गलत बात हो गई। तो इस तरह का बिला जवाब किसी बात से ऐसा खौफ खा जाना कि उसको अल्लाह से भी उसके अहकामात से भी बढ़ के और अल्लाह के ऊपर तो भरोसा नहीं कि वो हिफाजत करेगा, बस ये कि कोई और हमें नुकसान ना पहुंचा दे, वो फिर एक डिफरेंट चीज हो जाती है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने खौफ के लिए दुआ भी सिखाई है, औज़ु बिकलिमातिल्लाहि तामाती मिन ग़ज़बिही व इक़ाबिही व शर्रि इबादिही, अल्लाह बंदों के शर से भी मुझे अपनी पनाह में ले ले, और व मिन हमज़ाति शयातीनी व अन यहदुरून। अब्दुल्ला बिन उमर जो थे वो अपने बेटों को बालिग हो जाने के बाद पाबंदी से ये कलिमात सिखाते थे, और आयतल कुर्सी है हमारे पास जो बहुत बड़ा हमारे लिए हथियार है, और इस जब इसको आप पढ़ लेते हैं तो फिर अल्लाह ताला की तरफ से प्रोटेक्शन आ जाती है कि मतलब एक फरिश्ता अल्लाह ताला हिफाजत के लिए, अगर रात को पढ़िए तो सुबह तक हिफाजत के लिए अल्लाह ताला फरिश्ते को मुकर्रर कर देता है और शैतान उसके करीब नहीं आ सकता। तो लेकिन ये एकदम से कोई आए और आप डर गए तो अब इसको ये नहीं कहना तुम्हारे अंदर क्या ईमान है, तुम तो डर गई हो इस चीज से, नहीं, ये नेचुरल बात है, ठीक है। कालू, उन्होंने कहा ला तखफ, ना तुम डरो, तुम मत डरो, यानी हम किसी कोई नुकसान की बात के लिए नहीं आए और डरने की जरूरत नहीं है, उन आने वालों ने कहा, ठीक है। खसमानी, हम दो झगड़ने वाले हैं, असल में हमारा यानी हम कोई केस लेकर आए हैं आपके पास, आपको डरने की जरूरत नहीं है। बगा बादुना अला बादिन, ज्यादती की है हम में से बाज ने बाज पर, फहकुम बैनाना, बस आप फैसला कर दीजिए हमारे दरमियान। तो असल में उस वक्त वो बादशाह भी थे और वो काजी भी थे, यानी जज भी थे, लेकिन आप फैसला हमारे दरमियान कैसे करें, बिल हक, साथ हक के, वाला तुश्तित, और हमारे साथ ज्यादती ना कीजिएगा कि आप अपनी पावर, क्योंकि आप बड़े बादशाह हैं और आप जाहिर है जो जो जिस पोजीशन पे होता है ना वो, या जिस सिचुएशन में होता है वो, जब फैसला करने लगता है तो अगर कोई और भी उसी सिचुएशन में होता है तो वो उसकी बहुत साइड लेता है। मिसाल के तौर पे अगर कोई गरीब है तो वो फिर क्या होता है, अपने अगर मसलन उसके सामने फैसला करने में दो लोग आ गए जो एक गरीब है और एक अमीर है, तो उसकी इंक्लिनेशन किस तरफ होगी, जिसकी तरफ, जिसके पास माल नहीं है, जो गरीब है, क्योंकि वो खुद जानता है ना गुर्बत क्या है, तो वो यानी कसूर भी उसका होगा तो फिर भी उसकी साइड देता जाएगा कि नहीं पता नहीं यही सही होगा क्या। या और भी आप सिचुएशन में देखें, जो अभी हम आगे भी बात करते हैं इसको, मतलब हमारे पास कोई मुसलमान और कोई काफिर आ जाए तो हमारी इंक्लिनेशन मुसलमान की तरफ होती है अपनी, उसकी वजह से, अपने अकीदे की वजह से। तो आप ज्यादती ना कीजिएगा कि किसी तरफ, यानी झुक ना जाइएगा, अनफेयर नहीं होना हमारे साथ। वहदीना इला सवाय सिरात, और रहनुमाई कीजिए हमारी सीधे रास्ते की तरफ। अब ये देख लें कि वो कितने बड़े बादशाह हैं, सुप्रीम कोर्ट के जज हैं, यानी अब इनसे ऊपर कोई जज नहीं है, ठीक है, इंसान यानी उनकी हुकूमत में। और दूसरी ये कि इस टाइम पे कोई लोग आके इस तरह की बात कह रहे हैं उनको, जी आप हमारे साथ इंसाफ करना, आप हमारे साथ कोई ज्यादती नहीं करेंगे, एक तो पहले उनके ऊपर कितनी बड़ी एक बात थी उनकी कि उन्होंने ये नहीं कहा कि अच्छा तुम लोग आ गए हो, ये तो मेरा कोई टाइम ही नहीं है कि मैं इस वक्त कोई अदालत तो नहीं लगा के बैठा हुआ, ये मेरी इबादत का टाइम है, चलो यहां से फारिग हो, मैं तो तुम्हारी बात सुनूंगा ही नहीं। उन्होंने कुछ ऐसा नहीं कहा। दूसरी, अब उनको कोई कह रहे हैं कि आपने हमारे साथ ज्यादती नहीं करनी है, आपने हमारे, तो वो आगे से कोई आम इंसान हो तो वो कहेगा क्यों मैं कोई ज्यादतियों के ऊपर मबनी फैसले करता हूं, अगर तुम्हें इतना ही है ना जाओ कहीं और से फैसले करा दो, मेरे पास आने की जरूरत नहीं है। यहाँ पे उनका सबर देखे ना, देखे इतने बड़े बादशाह हैं, बादशाहत ये सदर और वजीर आजम होने से बड़ी चीज होती है, क्योंकि ये तो बेचारे सदर वगैरह तो वोटों से बनते हैं, मुसीबतों में लोगों के सामने भीख मांगते फिरते हैं वोटों की, ये तो इस तरह कभी कहीं मारे मारे फिरते हैं, कभी कहीं मारे मारे फिरते हैं अपनी कैंपेन्स चलाते हुए। बादशाहत ऐसी नहीं होती, बादशाह तो यानी एक समझा जाता है उसके कोई लोगों की ना वोट्स की मोहताजी होती ना कुछ है, वो एक सबसे बड़ा वो अथॉरिटी समझा जाता है, उसको ऐसे लोग अपने वोट दे के हटा भी नहीं सकते, बादशाह डिफरेंट होती है ना। तो आप सोचें कि उनका मकाम कितना बड़ा है और ऊपर से वो जज भी हैं, फिर उसके बाद वो पैगंबर भी हैं, फिर उसके बाद उनके पास कितनी पावर है कि वो लोगों के सामने फैसले करते हैं और लोगों परिंदे उनके पास आके बैठ रहे हैं, तस्बीह कर रहे हैं, पहाड़ उनके साथ कर, उनके मौजजात भी लोगों ने देखे हैं, उसके बावजूद कोई लोग ऐसे आके कह रहे हैं आप हमारे दरमियान जी हक के साथ फैसला करना, देखना हमारे साथ कोई नाइंसाफी ना होने पाए, हमें सही सही बात बताना, तो क्या कहेंगे कोई आम इंसान हमारे जैसा ही कोई गुस्से के अंदर आ जाएगा और कहेगा चलो चलो यहां से जाओ, एक तो आप बेटाइम आ गए हो ना, मेरा ये टाइम है, ऊपर से आप आके इस तरह की बात कर रहे, और आपको मेरे ऊपर भरोसा ही नहीं है तो फिर निकलो यहां से। वो तो एक लम्हे में अपने पहरेदारों को बुलाते और इनको फारिग करते, बाहर निकाल देते। देखें उनका जर्फ, उनका सबर, इसी से हमें ये बात पता चलती है कि जब कोई पोजीशन ऑफ पावर में होता है, कोई काजी है, कोई मुफ्ती है, कोई टीचर है, कोई 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 ऐसी ऐसी मकाम पे है कि लोगों की जरूरियात उससे मुतालिक होती हैं, लोगों का कोई ना कोई यानी उसके साथ कोई हाजत रहती है, चाहे अब यहाँ पे फैसला कराने का है, चाहे कोई क्वेश्चन पूछने का हो, चाहे कोई, तो फिर जो बड़े मर्तबे पे होता है ना उसको चाहिए कि वो जिनकी हाजत उसके साथ है उनकी कोई बातों में कोई गलती हो जाए, कोई ऐसी ऊंच नीच कर दे वो, तो उसको चाहिए कि वो सबर ही करे इसके ऊपर, सबर ही करे, अपनी तरफ से पूरी तरह से सबर करे, यही उसके मकाम और मर्तबे का तकाजा है। चाहे कोई जीपीएल है, चाहे कोई एडमिन है, चाहे टीचर है, हम अपने लेवल पे अगर बात करें, चाहे आप किसी जगह पे कोई जज हैं, आप कोई मुफ्ती हैं, आप कोई कोई किसी जगह पे आपकी एक पोजीशन ऑफ पावर है, तो आपको जो भी आपसे मुतल्लिकीन हैं, जो आपके साथ आके कोई चीज उनका काम आपके पास होता है, वो उस सिलसिले में आके कुछ ऐसी बातें करते हैं, तो आपको अपने मर्तबे से नीचे नहीं गिरना, आपको उसी पे रहना, आपको नहीं कर लेना कि अभी तुमने पहले बात कैसे की है, पहले तुम ये बताओ, पहले तुमने ये क्यों नहीं, फिर सबर करें। अच्छा, अब वो आगे उसने सारी बात भी कर लिया, अब दाऊद अलैहिस्सलाम बिल्कुल खामोश है, बिल्कुल उन्होंने नहीं कोई आगे से, वो आगे अपनी जो भी बातें कर रहा है और उनको आपने ये नहीं करना, आपने ये नहीं करना, वो पहले तो दर्स दे रहा है ना इनको कि आपने ये नहीं करना, अब वो खामोश है, सबर कर रहे हैं, कुछ बुरा भला नहीं कह रहे, कुछ नहीं, कोई रिएक्शनरी नहीं हो रहा। इन्ना हाजा अखी, अब वो आगे वो कंटिन्यू किए जा रहा है, वो कह रहा है कि ये मेरा भाई है। अब भाई इसके अंदर जरूरी नहीं कि सगा ही भाई हो, भाई ये भी हो सकता है कि मेरा बिजनेस पार्टनर है या मेरा दीनी भाई है। लहू तिसों तिसों ना जा, इसके पास 99 दुम्बियां हैं, वलिया नाजा तुम वाहिदा, और मेरे पास सिर्फ एक ही दुम्बी है। फकाला, तो इसने मुझे कहा है, अकफिल नीहा, मुझे ये भी दे दो, सौंप दो मुझे, मुझे आप अपनी वाली दुम्बी भी, एक जो आपके पास है वो भी मुझे दे दो। वह अज्जा नी फिल खिताब, और मुझ पे गालिब आ रहा है गुफ्तगू में, यानी इसने मुझे कन्विंस भी कर लिया कि मैं दे दूं। जैसे कुछ लोग होते हैं ना वो इतने ओवर पावरिंग होते हैं, वो इस तरह से होते हैं कि वो अपनी चरब जुबानी कह लें या इतनी अथॉरिटेटिव बातें करते हैं कि जिस तरह बुली करना होता है ना लोगों को, इस तरह से बातों बातों में ही लोग दूसरे को फोर्स कर देते हैं कुछ काम करने को, यानी या दूसरे को कन्विंस कर देते हैं कि आपने बस इसी तरह करना। और वो जो दूसरे न माने से लोग होते हैं वो बेचारे फिर उनकी बातों में आके फिर वैसे ही चल पड़ते हैं ना। तो लोगों में कभी कभी बहुत अथॉरिटेटिव बात करने की भी कई लोगों में पावर होती है, और वो फिर करा लेते हैं लोगों से काम जैसे भी वो, चाहे डर के ही कर रहा हो या मैं किस तरह इससे निकलूं, तो वो किसी तरह बेचारा कैसे भी कर रहा हो वो कर लेता है फिर दूसरा जो होता। तो वह अज़नी फिल खिताब, इसका मतलब इससे पता चलता है कि बात करने में भी कुछ लोग बड़ा जोर रखते हैं, बड़ा गलबा पा लेते हैं दूसरों पे। अच्छा, बिजनेस वगैरह में अगर आप देखें तो बाज बड़ी बड़ी कंपनियां जो है, देखा है कैसे छोटी कंपनियों को हड़प कर जाती हैं, बड़े कारोबार होते हैं उनके, छोटे छोटे कारोबारों को खरीद लेते हैं अपने अंदर, मर्ज कर देते हैं। तो तुम्हारे पास इतने की भी क्या जरूरत है, फारिग हो इससे। और इसी तरह लोगों में भी बाज दफा लोग इस किस्म के होते हैं, तो ये सही चीज होती है ऐसे। अच्छा, इसके ऊपर भी अभी बात कर लेते हैं कि ये क्या सही होता है इस तरह से लोगों को इतना ज्यादा ओवर पावर एम्पावर कर लेना अपनी बातों से कि वो बेचारा हिल ही ना सके, कोई इधर उधर हो ही ना सके, उसकी अपनी कोई से रह ही ना जाए, वो अंदर अपने अंदर ही तिलमिलाता रहे। लेकिन अब आपने जो उसको इतना दबा दिया है कि वो दबाव की वजह से वो कुछ कह नहीं सकता, और उसे आपको आप उसकी मिजाल क्या कि वो टस से मस हो। अल्लाह ताला माफ करे, ऐसे लोग भी बहुत मुश्किल होते हैं उनके साथ रहना। काला, उसने कहा, लकद ज़लमका, ये किसने कहा, दाऊद अलैहिस्सलाम, जुल्म किया तुझ पे, किसने, इसने जिसने भी, सवाल नाजती का इला नियाजी ही, सवाल करके इसने ऐसा सवाल करके तेरे ऊपर जुल्म किया है। ये जो है ना, ये वो वाला बंदा बोल रहा है जिसके पास, जिसकी एक ही है ना दुम्बी। तो दाऊद अलैहिस्सलाम ने उससे फरमाया कि इसने ऐसा सवाल करके तेरे से कि तेरी दुम्बी का अपनी दुम्बियों की तरफ मिलाने का जो सवाल करके तेरे साथ, तो बड़ा जुल्म किया इसने, यानी इसको तो ऐसा नहीं करना चाहिए था। इससे फिर हमें क्या पता चलता है, ये बात बड़ी काबिले गौर है जो दाऊद अलैहिस्सलाम ने यहाँ पे फरमाई है कि ये जुल्म होता है कि जब कोई इंसान बजाहिर महज कोई चीज मांग लेना सिर्फ किसी से कोई जुर्म नहीं है, यानी आप किसी से कुछ कहते हैं ना कि भाई ये मुझे दे दो, ये कोई जुर्म की बात नहीं। लेकिन जब कोई दबाव ऐसा डालता है, ऐसी बातें करता है कि एम्पावर कर लेता है दूसरे को, तो ये चीज लेना फिर दूसरे से गसब करना होता है, दूसरे की चीज, ये फिर जायज नहीं रह जाती। ठीक है, यानी अब दूसरा जो बंदा है जिससे आप चीज ले रहे हैं वो राजी हो या ना रो, लेकिन अब उस बेचारे के पास कोई चारा ही नहीं है, क्योंकि आपने उसको यानी इस तरह से कन्विंस कर लिया, चाहे ये नहीं है कि डांट डपट के किया है, नहीं, अपनी बातों से ऐसे कन्विंस कर लिया, या उसको इतना मजबूर कर दिया, या उसको इतना जिच कर दिया कि वो देने को तैयार हो गया अपनी चीज। तो उलमा कहते हैं कि इस तरह से हदिया लेना भी नाजायज है, समझ आई, इस तरह का हदिया लेना भी, गिफ्ट लेना भी ऐसा नाजायज है कि अगर जो मांगने वाला है जिसको आप गिफ्ट दे रहे हैं उसने इस तरह की आपको पोजीशन में कर दिया है कि आपको दिए बगैर चारा ही नहीं है, आप इनकार कर ही नहीं सकते, तो फिर वो गसब करना है, ये हदिया लेना नहीं है, ये कोई गिफ्ट नहीं रह गया, वो गसब है। गसब समझते हैं ना, और मांगने वाले के लिए इस तरह से हासिल की हुई चीज जायज नहीं है। अब इसके अंदर एग्जाम्पल देखें, मसलन ये आप मस्जिदें हैं या मदरसे हैं या कोई जमातें हैं जो ऑर्गेनाइजेशंस हैं ऐसी जो डोनेशन मांगती हैं, ठीक है, डोनेशन मांगना कोई गलत नहीं है इसके अंदर, आप सल्लल्लाहु अलैहि वसल्लम ने भी डोनेशंस लिए थे सहाबा कराम से, इसमें कोई मसला नहीं। लेकिन जब जो डोनेशन मांगने वाले हैं वो इतना दबाव डालें कि वो बंदा जो है जिच होके फिर उसके बाद वो देने पे मजबूर हो जाए, चाहे उसका दिल नहीं भी चाह रहा, वो फिर जायज नहीं है। यानी अब वो खुश दिली के साथ नहीं दे रहा, वो ही है डोनेशन, वो ही है चैरिटी, वो ही अल्लाह के रास्ते में देना, जो इंसान अपने इख्तियार के साथ अपनी खुशी के साथ अदा करे वो है। ये तो ऐसे है कि जैसे आप उसको छीनने के लिए खड़े हो गए कि भाई आप, हम आपको तरावी नहीं पढ़ाएंगे जब तक कि आप इतने पैसे नहीं देते, अब नहीं होगा, बस बंद है सब कुछ, अब बैठे रहे आप लोग यहाँ पे, आपकी सजा है। ये तो कोई डोनेशन नहीं होता। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया किसी मुसलमान का माल उसकी खुश दिली के बगैर हलाल नहीं है, यानी वो खुश दिली से जो वो तुम्हें देगा वही हलाल है तुम्हारे लिए, वरना ये हलाल नहीं होता। आप ऐसी स्पीच करते हैं, आप लोगों को मोटिवेट करते हैं, वो एक अलग बात है, लोग अपनी फिर खुशी से देते हैं, वो एक अलग बात होती, लेकिन उनको इस तरह की पोजीशन में कर देना कि आप उनके पास दिए बगैर चारा ही नहीं है, या तंग आके वो दे रहे हैं, या इस तरह की बातें करना कि वो यानी अपनी सुबकी महसूस कर रहे हैं, बेइज्जती महसूस कर रहे हैं, अब आपने उनको ऐसी पोजीशन में लाके कर दिया तो आप वो निकाल रहे हैं, तो वो सही नहीं है। इसी तरह आपने कार्ड पे लिख दिया नो बॉक्स गिफ्ट, अब क्या है, अब दूसरे को आपने ऐसी पोजीशन में कर दिया कि वो चाहे नहीं भी अफोर्ड कर सकता, अब तूने आना भी जरूर है और बॉक्स गिफ्ट नहीं तूने लेकर आना, ये कौन सा गिफ्ट हुआ? ये तो आप उसकी जेब से निकलवा रहे हैं कि जोर दे के आपने उसको ऐसी पोजीशन में कर दिया कि जोर दे के आपने उसे लिया, तो ये गिफ्ट नहीं है, ये गसब करना है। हदिया वो होता है जब दूसरा अपनी खुशी से दे। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कोई बकरी का खुर भी तुम्हारे पास देता है ना तुम्हें, यानी तोहफे में तुम्हें देता है, तो उसको भी हकीर ना जानो। हमारे लिए तो ये बिजनेस है, ये बिजनेस बन गया हुआ है कि भाई शादी करो और लोगों से लो अब पैसे, यानी उनको टैक्स लगा दिया, या ये एक टिकट है जो उनको आने की है कि वो लेकर ये इतने की टिकट खरीदेंगे आपकी शादी पे आने के लिए, तो फिर आ सकते हैं। इस कल्चर को छोड़ दें, ये इंतहाई घटिया बात है, ये बुरी बात है, ये गसब करना है, तो ये सही नहीं है। ये इसी को कहा गया कि उसने ये करके तुम्हारे पर जुल्म किया है। तो ऐसी चीजें याद रखिए, चाहे वो ये एग्जाम्पल हो, चाहे और आप कितनी एग्जाम्पल्स ले हैं, जिसमें दूसरे की खुशी नहीं है, वो भाई खुशी होगी तो वो जो मर्जी लाए, आपको इससे क्या, आप उसके गिफ्ट की तरफ देख रहे हैं, या आप उसकी गिफ्ट की वजह से शादियां कर रहे हैं और वो आपको गिफ्ट चाहिए, बस उसकी वजह से आप उसको बुला रहे हैं, नहीं आप अपनी खुशी में शामिल करने के लिए बुला रहे हैं। अगर वो खुशी में शामिल करने के लिए बुला रहे थे, वो कुछ भी लाए, वो एक सुई भी आपको ला के दे देता है, चाहे वो आपके काम की नहीं भी है, तब भी बस गिफ्ट है वो, दैट्स इट, गिफ्ट को गिफ्ट रहने दे, हदिया रहने दे, उसको कारोबार ना बनाए। तो अब किसी ने देना है, वो चाहे आपको कैश दे दे, वो अपनी खुशी से देगा, दे दे ठीक है, वो भी नहीं देना उसने तब भी कोई मसला नहीं, वो अपनी खुशी से जो मर्जी दे। तो जब कोई खुश दिली से नहीं देता, किसी मुसलमान का माल आप उसकी खुश दिली के बगैर लेते हैं, तो वो जायज नहीं होता। उसको मजबूर करके, उसको ऐसे दबाव में डाल के, उसको जिच करके, उसको किसी तरह से भी मजबूर करके उसकी जेब से जब आप निकलवाते हैं, तो वो सही नहीं है। चाहे वो कोई डोनेशन ही क्यों ना हो, चाहे वो कोई चैरिटी ही क्यों ना हो, चैरिटी वो ही है अल्लाह के रास्ते में फी सबीलिल्लाह देना, वो ही है कि जिसके अंदर दूसरा बंदा बगैर किसी प्रेशर के अल्लाह के रास्ते में खुशी खुशी देना चाहता है, अजर की खातिर, ना कि इस खातिर के इनसे जान छुड़ाओ, अब हमारी जान छूटे खुदा के लिए, अभी अपनी तरावी खत्म करें ताकि हम अपने घरों को जाएं। ये कौन सा डोनेशन है, ये कौन सा अल्लाह के रास्ते में देना, ना देने वाले की ऐसी कोई नियत है कि मुझे कोई अजर मिले, वो तो अपनी जान छुड़ाना चाहता है और लेने वाले भी वैसे। तो ये चीज फिर जायज नहीं होती। तो यहां पे हमें पता चलता है कि वो फरमाते हैं कि ये तो जुल्म है कि उसने इस तरह का सवाल किया तुमसे। अच्छा, अब वह इन्ना कसीरम मिनल खुलताई, और आप देखें यहां पे उन्होंने एक बात कही है दाऊद अलैहिस्सलाम ने, तो बहुत ट्रू है कि बेशक बहुत सारे खुलता यानी शराकतदार पार्टनर्स ला यबगी बादुम अला बाद, वो ज्यादती कर जाते हैं बाज उनमें से बाज पर। अब यहां पे जरूरी नहीं है कि बिजनेस पार्टनर हो, अगर बिजनेस पार्टनर लिया जाए तब भी बात तो ट्रू है, क्योंकि बिजनेस में भी होता क्या है, अक्सर लोग शुरू तो कर लेते हैं बिजनेस, लेकिन जब कारोबार आगे चलने लगता है तो शिकायतें शुरू हो जाती हैं, वो ज्यादा काम नहीं करता, मैं उससे ज्यादा काम करता हूं, अब पैसे जब आने लगे हैं तो वो भी बराबर में बैठ गया है कि वो भी उसको भी उतने ही मिले जितने मुझे मिल रहे हैं, तो ये तो गलत बात हो गई, वो तो ऐसे कर रहा है, तो उसको ये नहीं आता, उसको इतनी यानी शिकायतें शुरू हो जाती है। उसके बाद क्या होता है, बेस्ट फ्रेंड बिजनेस शुरू करते हैं बिजनेस पार्टनर के तौर पर, और उसके बाद एक दूसरे का चेहरा भी नहीं देखना चाहते, एक दूसरे का नहीं देखना चाहते, इस तरह से हो जाता है, क्योंकि जब पार्टनर बनते हैं तो कहीं ना कहीं ज्यादती हो जाती है, कोई एक जो होता है जिसके पास भी ज्यादा, मसलन है, मसलन ये जहां जैसे बात हुई कि बहुत कन्विंसिंग गुफ्तगू करने वाला है, बहुत चर्ब जबान है या कुकोच है, वो दूसरे का हक मार लेता है, जो ज्यादा इन्फ्लुएंशियल है वो कभी हक मार लेता है, वो कभी मसलन डंडी मार दी खुद काम करने में, दूसरे से काम कराता गया, तो इस तरह की ज्यादतियां हो जाती हैं। अब यहां पे जैसे मसलन आप देखते हैं कई दफा ऐसी सिचुएशंस के मसलन यहाँ पे जैसे मैंने आपको कहा कि सिर्फ बिजनेस की बात नहीं है, बल्कि कहीं पे भी रिश्तेदारों के अंदर हो जाए, कहीं लोग इकट्ठे रह रहे हैं, एक साथ इंटरेक्शन बहुत ज़्यादा होता है, बहुत क्लोज हैं, को वर्कर्स हैं, जॉब में एक साथ हैं, उनमें भी ज्यादती हो जाती है। शराकत में मतलब सिर्फ बिजनेस शराकत नहीं होती है, देखिए ना एक घर के अंदर रहने वाले भी एक शराकत ही है ना, घर के अंदर उनकी शराकत है, सारे ही वहीं पे रहते हैं, या एक जगह पे सारे ही पढ़ते हैं, सारे ही सारा दिन वहां पे होते हैं, तो एक साथ रहने वाले जो एक ही जगह पे शरीक होते हैं, एक जगह पे होते हैं, वो अक्सर एक दूसरे पे ज्यादती कर जाते हैं, उसने उसकी चीज ले ली, उसने उसकी चीज खा ली, उसने उसकी चीज मार ली, उसने उसका हक मार लिया, उसने ऐसे कर दिया, उसने इस तरह से अक्सर हो जाता है, एंड दैट्स वेरी ट्रू। कितनी ये सही बात है ना। यहां पे उन्होंने फरमाया कि ये दाऊद अलैहिस्सलाम फरमा रहे कि अक्सर ऐसे खुलाता, आप देखें कि एक जॉइंट फैमिली में लोग रह रहे होते हैं, वहां पे भी लोग एक दूसरे को कर जाते हैं, एक ने ज्यादा काम कर लिया, दूसरे ने कहा तो मुझे ही ये काम देते रहते हैं, हर वक्त मेरे ऊपर ही काम का बोझ है, दूसरी तो काम करती नहीं है, इस तरह हो जाता है। तो ज्यादतियां हो जाती हैं जहां पे भी लोग एक साथ होते हैं, खलत मलत मतलब मैंने बताया ना आपको, मिक्सअप होके रहना। इल्ला सिवाय अल्लज़ीना आमनु व आमिलुस्सालिहात, सिवाय वो लोग जो ईमान लाएं और साले अमल करें। इससे क्या पता चला कि इसका मतलब है साले अमल सिर्फ ये नहीं होता कि हम नमाज रोजा ये हज उमरे कर रहे हैं, साले अमल ये भी होता है कि जहां हमारा रोज का मिलना जुलना है, उठना बैठना है, जहां पे हम रहते हैं, जिनके साथ हम बड़े क्लोज होते हैं, चाहे बिजनेस है, चाहे हम एक खानदान है वो, चाहे हम क्लोज फ्रेंड्स हैं, चाहे हम किसी इदारे में काम करते हैं साथ, वहां पे दूसरे के ऊपर ज्यादती ना हो जाए हमारी तरफ से, वहां पे हम दूसरे के ऊपर इतना प्रेशर ना डाल दें, वहां पे हम किसी की हक तलफी ना करें, ये भी अमले साले है। इसको तो हम अमले साले समझते ही नहीं। इसी वजह से आप देखते हैं, इसी वजह से अब आप सोचेंगे इल्लज़ीना आमनू व अमिलुस सालिहात कहां से आ गया, जब हमारे तो वो फलाने हैं, वो मुसलमान भी हैं, वो बड़ा नेक भी है, लेकिन देखो उसने मुझे बिजनेस में कितना वो दिया, और इसी तरह मेरी वो है, वो मेरी हमसाई है या मेरी मेरी क्लोज फ्रेंड है, उसने मेरे से कितना नाजायज फायदा उठाया, मुझे ऐसे ऐसे किया कि उसने मेरे से कितने काम ले लिए थे अपने, कितने उसने मेरे साथ ये गलत ज्यादती की है, मेरा हक मार लिया था उसने। तो ये इस वजह से है कि हम अमले साले को बस कुछ और ही चीज समझते हैं, इबादत की चीजें, तीन चार चीजें हमारे जहन में है, बस वो ही अमले साले हैं। नहीं, अमले साले ये भी है। इसी वजह से जब हमें ये बात नहीं समझ होती तो हम देखें कि रातों को कई इबादत करने वाले हैं लेकिन लोगों के साथ नाइंसाफी करते हैं। आप देखें कई हैं, दाढ़ियां हैं, जुब्बे हैं, नकाब हैं, अबाएं हैं, लेकिन उसके बाद जब दूसरों से मामला करने के ऊपर आते हैं तो उनके हक मारे में हम ये ऐसा होता है ना, क्योंकि हम साले अमल कुछ और ही चीज समझते हैं। हम देखते हैं फ्रॉड कर दिया किसी ने, किसी के पैसे लेके भाग गए, हम कहते हैं हाय हमने तो इनके ऊपर बड़ा ट्रस्ट किया था, हमने तो ये सोचा था ये बड़े नेक है, बड़े हाजी साहब कहलाते थे ये, और इन्होंने ऐसा कर दिया, हमारे पैसे खा लिए, इसलिए कि अमले साले वो इसको नहीं समझते, वो समझते अमले साले बस यही है, अपना एक इस्लामिक अटायर बना लो, हाल हुलिया इस्लामिक हो, बस नमाजें पढ़ ली और ये कर लिया और जो दो चार और काम कर लिए, बस ये अमले साले। अल्लाह अकबर। तो वो कम लोगों को, वकलील उम्मा हूं, कम कितने थोड़े हैं वो जो ईमान और अमले साले वाले, यानी अब यहां से पता चल रहा है कि यानी थोड़े लोगों को ये समझ आती है कि अमले साले ये भी है जो आपने मामलात करने हैं लोगों के साथ। अक्सरियत का हाल यही है कि वो बस चाहे वो कितने भी इस्लामी हो जाएं, कितने भी कुरान पढ़ें, ये पढ़ें, दुनिया के मामलात जहां पे आते हैं तो फिर वहां पे फिर सब छोड़ छाड़ के फिर कोई नहीं पता कि हलाल हराम क्या है, या किसी का हक क्या है, या मैंने किसी का नहीं हक मारना, या मैं छोड़ दूं, या मेरे इस ये ज्यादती है इसके साथ, या ये नहीं करना, वो बस कहते हैं इस वक्त समेट लो जितना समेटना, नमाज भी पढ़ रहे होते हैं साथ, फिर रिश्वत भी लेते जाते हैं साथ, कुरान पढ़ते हैं तो साथ लंबी लंबी नमाजें मस्जिदों में जाके पढ़ते हैं, लेकिन साथ साथ फिर वो बेईमानी के काम भी करने हैं। तो कम लोग हैं जिनको समझ आती है कि ईमान और अमले साले जुड़ा हुआ इस बात के साथ कि हम लोगों के साथ कैसे रहते हैं, स्पेशली जिनके साथ हम खुलाता हैं, जिनके साथ हम मिक्सअप होके रहते हैं, जिनके साथ हमारा एवरीडे का उठना बैठना होता है, जो हमारे बहुत करीबी होते हैं, हम उनका तो नहीं हक मार रहे, हम उनके साथ ज्यादतियां तो नहीं कर रहे, हम उनके ओवर पावरिंग होके उनके ऊपर दबाव डाल के अपनी कोई भी कुव्वत यूज करके, चाहे मेरा मेरा इस खानदान के अंदर मेरा रुतबा बड़ा है, मेरा यानी रुतबे से मतलब यानी स्टेटस नहीं, यानी मेरा रिश्ता बड़ा है, मसलन मैं एक बड़े मकाम के ऊपर हूं और दूसरी है मेरे से छोटी है अपने उसमें, तो मैं ना इसके ऊपर कोई दस्तराजी करूं, या मैं अगर किसी स्टेटस अपना ज्यादा रखती हूं, या मैं अपना इल्म मेरे पास ज्यादा है, या मेरे पास बातें करने की बहुत मुझे पावर मिली हुई है, मैं उसमें बड़ी तेज हूं, तो मैं उस को यूज करते हुए दूसरे को अब्यूज ना करूं। ये बात कम लोगों को समझ आती है। ये आज हमने कितनी डिफरेंट बात पढ़ी है ना कुरान में, आप नोट कर रहे हैं ये बात, ये कितनी डिफरेंट बात है जो अभी तक हमने नहीं सीखी थी। हम अपने अपने करीब भी जहां जहां पे भी हम हैं उसका जायजा लें और इसको देखें कि हम वहां पे क्या कर रहे हैं, क्योंकि ये भी हमारे ईमान और साले अमल से जुड़ा हुआ है, रिलेटेड है, हम इसको इग्नोर नहीं कर सकते। ये उन कामों में से है जो ईमान और साले अमल के दायरे में आते हैं। अच्छा, अब जब ये बात हो गई ना, तो वो जो दो थे ना लोग, वो गायब हो गए। जब वो गायब हो गए तो दाऊद अलैहिस्सलाम को एकदम समझ आई कि ओहो, ये तो मेरी आजमाइश थी। आजमाइश किस में थी, क्या थी, इसके ऊपर तफसीरों में बहुत कुछ लिखा है, बहुत बातें हैं कि आजमाइश, एक बात ये कही गई है कि आजमाइश थी दाऊद अलैहिस्सलाम की, कि उनके पास जो वो दो लोग आए हैं उनके साथ ये किस तरह से इनके साथ मामला करते हैं, कि यानी एक आया और उसने अपना मुद्दा बयान किया, दाऊद अलैहिस्सलाम ने अभी दूसरे की बात सुनी ही नहीं है, तो फैसला भी दे दिया कि हाँ शराकत दार तो एक दूसरे के ऊपर बड़ी ज्यादती करते हैं, सिवाय ईमान और साले अमल वालों के, वो तो बहुत थोड़े होते हैं, तो इस तरह से हो जाता है, उसने तो बड़ा जुल्म किया तुम्हारे साथ ये करके, पर दूसरे की तो सुन लो, अगर दूसरा हो सकता है कि दूसरा कहना ये चाह रहा हो कि मैं तो इसके ऊपर वैसे कह रहा था कि भाई तुम जो एक को भी संभालते तो तुम मेरी के साथ मिला लो, तुम्हारा भी फायदा इसके अंदर हो जाएगा, तो इस तरह से पता नहीं उसने क्या कहना हो सकता है उसका कोई उसकी भी बात हो, तो ऐ अल्लाह के नबी आपने उसकी क्यों नहीं सुनी बात और एक तरफा क्यों फैसला दे दिया, तो ये एक लग्जिश हो गई ना उनसे। और दूसरा ये भी कहा जाता है कि यहां पे इसकी पूरी तफसीलात तो नहीं है, सिर्फ जरूरी बातें बयान की गई हैं, हो सकता है उन्होंने सुना ही हो दूसरी तरफ की बात भी, लेकिन उसे यहां बयान ना किया गया और ये यहां पे महजूफ हो, ये भी हो सकता है, और अल्लाह ताला ने किसी और तरह से उनको आजमाया हो कि ये किस तरह से फिर इसका फैसला देते हैं, क्या क्या करते हैं, क्या बात कहते हैं इसके बाद, इसमें आजमाया हो, वल्लाहु आलम। لیکن یہ ان کو پتا چل گیا کہ آزمائش تھی. اچھا آپ دیکھتے نا کہ بعض دفعہ ہمیں اس نے کہہ بھی دیا تھا نا ولا تشتت, تو آپ ہمارے ساتھ زیادتی نہ کرنا, تو پھر ایک انسان کی ویسے بھی ہو جاتی ہے کہ اچھا یہ بےچارا ایک والی دمبی والا ہے, جیسے ہمارے سامنے کوئی ایک بےچارا ویسے ہی کمزور ہو اور ایک امیر کبیر آ گیا تو ہم کہتے ہیں بس غریبوں کے ساتھ تو ہوتا ہی ایسے ہے, یہ امیر لوگ کرتے ہی ایسے ہیں, یہ ہوتے ہی اس طرح کے ہیں. اب ہو سکتا ہے وہ قصور کسی اس غریب کا ہی ہو اور وہ امیر آدمی نے نہیں کچھ کیا ہو, وہ بےچارا مظلوم ہے اس معاملے میں. لیکن اب ہمارا ایک پری کانسیپٹ ہوتا ہے نا, ایک دماغ ہمارا بنا ہوتا ہے, جیسے موسیٰ علیہ السلام نے دیکھا وہ قبطی اور وہ لڑ رہے ہیں اسرائیلی, تو اب پوچھا نہیں کہ بھئی کیا معاملہ ہے کیا ہوتا, اس کو نکالتے نکالتے اس کو ایک گھونسا مارا اور ان کو یہ تھا کہ ہاں یہ قبطی سارے تو ظلم ہی کرتے ہیں اسرائیلیوں کے پاس ساتھ, حالانکہ قصور اسرائیلی کا ہی تھا. تو یہ آپ نے دیکھا نا ایسا ہوتا ہے. اسی طرح ہم جب بیٹھے بٹھائے ہم نے کوئی خبر سنی, فوراً ہم فیصلہ دیتے ہیں یہ ضرور یہ کافروں کی سازش ہے, یہ ہمارے مسلمان بےچارے تو کچھ بھی نہیں کرتے. اب پتہ چلے بیچ میں قصور وہ کسی مسلمان کا ہی ہو اور وہ دوسرا مظلوم ہو, تو وہ ہمارے ایک کانسیپٹس ہوتے ہیں نا, پھر اس بیس کے اوپر ہم فوراً فیصلہ دینا شروع کر دیتے, تو ہم سنتے نہیں ہیں دوسری طرف کی بات. تو یہاں پہ بظاہر یہ معلوم ہوتا ہے کہ داؤد علیہ السلام نے دوسری طرف کی بات نہیں سنی اور یک طرفہ فیصلہ دے دیا. تو یہ اس کا مطلب دو فرشتے تھے جو اللہ تعالیٰ نے بھیجے تھے داؤد علیہ السلام کو کچھ سمجھانے کے لیے. وَذَنَّ دَاوُودُ أَنَّمَا فَتَنَّاهُ, اور داؤد علیہ السلام سمجھ گئے کہ بے شک ان کی آزمائش ہو گئی ہے. یاد رکھیں انسان کی آزمائش ہوتی اس وقت ہے اس کو پتہ بھی نہیں چلتا, فتنہ ہوتا ہی وہ آزمائش ہے, وہ ٹیسٹ ہے کہ انسان کو پتہ بھی نہیں چلتا کہ اللہ نے اس کو ٹیسٹ کر لیا, پتہ بھی نہیں چلتا. اور انسان سوچتا ہے بعد میں اس کو خیال آتا ہے کہ اچھا یہ تو میرا امتحان تھا. تو یہ بھی ایک معاملہ اس کے اندر ہو جاتا ہے. یہ بھی کہا جاتا ہے کہ اللہ عالم ان باتوں میں کتنی سچائی ہے, مگر خیر جتنی بھی باتیں کہی جاتی ہیں وہ آپ کو تفسیروں میں ہیں, بہت ساری باتیں کہی گئی ہیں واللہ عالم, مگر چونکہ حدیث میں کوئی ایسی بات نہیں ایگزیکٹ بیان کی گئی اس لیے کچھ ہم حتمی نہیں کہہ سکتے, صرف یہی کہہ سکتے ہیں کہ ان کی آزمائش ہوئی تھی. تو ایک اور تفسیر میں احکم القرآن میں کہا گیا کہ داؤد علیہ السلام اتنے ڈسپلنڈ تھے کہ 24 آور میں ہر وقت ان کے گھر کا کوئی نہ کوئی بندہ عبادت میں, ذکر میں, تسبیح میں مشغول رہتا تھا. تو ایک دن انہوں نے اللہ تعالیٰ سے عرض کیا کہ یا اللہ, دن اور رات میں تو کوئی گھڑی ایسی نہیں گزرتی جس میں داؤد کے گھر والوں میں سے کوئی نہ کوئی آپ کی عبادت, نماز, تسبیح اور ذکر میں مشغول نہ ہو. تو اللہ تعالیٰ نے فرمایا داؤد یہ سب کچھ میری دیوی توفیق سے ہے, اگر میری مدد شامل حال نہ ہو تو یہ تمہارے بس کی بات نہیں, اور ایک دن میں تمہیں تمہارے حال پہ چھوڑ دوں گا. اور اس کے بعد یہ واقعہ پیش آیا کہ وہ عبادت میں مشغول تھے, اس طرح سے یہ دو لوگ آ گئے اور ایسے انہوں نے مطلب انٹرفیئر کیا اور اس طرح سے یہ انٹروڈ کیا کہ وہ اپنے جھگڑے کے فیصلے کے اندر اتنا مشغول کر دیا ان کو داؤد علیہ السلام کو کہ ان کو پتہ ہی نہیں چلا کہ کتنا ٹائم وہ عبادت میں نہیں رہ سکے, کتنا ٹائم ان کا اس میں ہی گزر گیا. اور اس سے اللہ تعالیٰ نے ان کو بتا دیا کہ کچھ بھی نیکی کا کام ہے وہ آپ کی اپنی نہیں ہوتی کوئی یعنی اس کے اندر پاور, بلکہ اللہ ہی کی توفیق ہوتی ہے. تو یہ ایک بات سمجھ آ گئی. اور جو یہاں پہ ہم واقعہ دیکھتے ہیں اس کے اندر ایک مطلب ایک عام انسان کے اس سے دیکھیں کہ ہم تو کئی دفعہ ایسی چیزیں کر جاتے ہیں کہ ہمیں ہمارے پاس ایک بندہ معاملہ لے کر آتا ہے, ہم اس کی بات ہی سن کے فیصلہ دے دیتے ہیں اور پھر دوسری طرف کی بات ابھی ہم نے نہیں سنی ہوتی. تو اللہ تعالیٰ اس کے اوپر معاف فرمائے, لیکن زیادہ تفاسیر میں یہی بات لکھی ہوئی کہ اس طرح سے وجہ بنی, یہ آزمائش تھی ان کی. تو ان کو پتہ چل گیا کہ مجھے آزمایا گیا, کیونکہ یہ ایک عام انسان کرے تو اتنی بڑی بات نہیں, لیکن ایک پیغمبر کے شایان شان نہیں تھا. تو اللہ تعالیٰ نے فرمایا بے شک آزمایا ہم نے ان کو, اور یہ داؤد علیہ السلام سمجھ گئے کہ ہم نے ان کو آزمایا تھا. فاستغفر ربہ وخر راکعا وانام, تو انہوں نے بخشش مانگی اپنے رب سے اور وہ گر پڑے رکوع کرتے ہوئے اور انہوں نے رجوع کر لیا. یعنی فوراً جو ہی یہ پتا چلا کہ اللہ نے ریالائز جو ہی کیا نا کہ مجھ سے غلطی ہو گئی ہے اور یہ نہیں ہونا چاہیے تھا، فوراً سجدے میں گر گئے. یعنی اس کے بعد آپ دیکھ لیں جتنے پیغمبر ہیں انہوں نے کبھی کوئی ایکسکیوز دیا ہی نہیں، کبھی کوئی توجیہ نہیں دی کہ اللہ یہ وہ اب انہوں نے مجھے ایسے کر دیا تھا، مجھے تو یہ بھول ہو گئی تھی، آخر بھول بھی تو ہو ہی جاتی ہے انسان سے، ایسے تو نہیں ہو، تو میں نے تو یہ سوچا تھا، میں نے تو یہ سوچ کے یہ بات کی تھی، میں نے تو ایسے کیا تھا. وہ نہیں ایسے کے ایکسکیوزز دیتے اور نہ ہی دیر کرتے ہیں اللہ کے آگے جھکنے میں، جیسے یونس علیہ السلام فوراً اللہ کے آگے جھک گئے، اسی طرح داؤد علیہ السلام نے ذرا دیر نہیں کی، جو ہی ان کو ریئلائز ہوا فوراً انہوں نے استغفار کی، فوراً اللہ کے آگے سجدے میں گر گئے. وہ کبھی ڈیلے نہ کریں، کبھی یہ نہ سوچیں کہ اچھا میں سوچوں گی اس کے اوپر، میں دیکھوں گی یہ میری تو غلطی ویسے اس میں ہے نہیں بالکل، ایسے نہ کریں، فوراً اپنی غلطی مان کر اور استغفار کر لینی چاہیے. اور اس کے لیے بہترین طریقہ اس طرح سے ہے کہ سجدے میں پڑھ کے انسان استغفار کرے، وہ سب سے اچھا ہے، کیونکہ سجدے کی دعا قبول ہوتی ہے اور انسان سجدے میں اللہ تعالیٰ سے بہت قریب ہوتا ہے. تو اور کبھی یہ نہ سوچیں ہماری تو کہاں دعا قبول ہوگی، اب ہم تو ہم سے تو گناہ ہو گئے ہیں. نہیں، اللہ کا در وہ ہے جو ہر ایک کے لیے کھلا ہوا ہے، چاہے وہ کتنا ہی گناہگار کیوں نہ ہو، چاہے وہ شیطان ہی کیوں نہ ہو، اس نے بھی اللہ سے مانگا تھا اللہ مجھے قیامت تک کے لیے مہلت دے دے، اللہ نے اس کو بھی دے دی. تو کبھی اللہ کی طرف آنے میں شرمائے نہیں، جھجکے نہیں، کتنی بھی دور چلے جائیں واپس آ جائیں. نبی صلی اللہ علیہ وسلم کے پاس ایک دفعہ ایک آدمی آیا تھا اور اس نے کہا، یہ میں سجدے سے آپ کو بات بتانا چاہتی ہوں، اس نے کہا میں نے آج خواب دیکھا ہے، خواب میں میں نے دیکھا کہ میں نماز پڑھ رہا ہوں اور ایک درخت کے پیچھے نماز پڑھ رہا ہوں، اور میرا جب میں نے سجدہ کیا تو میرے سجدہ کرنے پہ درخت نے بھی سجدہ کیا، اور میں نے درخت کو یہ کہتے ہوئے سنا، اتنی پیاری یہ بات ہے اور یہ دعا ہے کہ وہ درخت کہہ رہا ہے اے اللہ میرے لیے اس سجدے کے بدلے میں اجر لکھ دے اور مجھ سے اتار دے گناہوں کا بوجھ اور بنا دے اس کو میرے لیے اپنے ہاں ذخیرہ اور قبول فرما اس سجدے کو میری طرف سے جیسے تو نے میری طرف سے اس طرح اس سجدے کو قبول کر جیسے کہ تو نے داؤد علیہ السلام کے سجدے کو قبول کیا تھا، اپنے بندے داؤد کے سجدے کو قبول کیا تھا. یہ سجدہ جو داؤد علیہ السلام نے کیا تھا اس کے اوپر وہ درخت کہہ رہا ہے کہ اللہ میرا سجدہ ایسے قبول کر جیسے اس درخت کے جو ایسے داؤد علیہ السلام کے سجدے کو تو نے قبول فرمایا تھا. تو یہ دعا نبی صلی اللہ علیہ وسلم کو اتنی پسند آئی، آپ صلی اللہ علیہ وسلم بھی پھر سجدے تلاوت میں یہ دعا کر لیا کرتے تھے. صحابی نے فرمایا کہ میں نے آپ صلی اللہ علیہ وسلم کو سجدے میں یہ دعا کرتے ہوئے دیکھا، اور یہ حسن المسلم میں دعا ہے موجود، آپ جہاں سجدہ تلاوت کی دعائیں ان کو یاد کرتے ہیں. تو اگر آپ کو یہ دعا پیاری لگتی ہے تو اس کو بھی آپ یاد کر سکتے ہیں، کیونکہ بہت پیارا اس کا معنی ہے. اور اگر نہیں بھی تو آپ اس کے معنی کو ہی دہرا سکتے ہیں، کیونکہ یہ صرف سجدہ تلاوت ہی ہے. تو اس لیے اس سے میں آپ کو یہ کہنا چاہتی ہوں کہ اگر ہم سے کبھی بھی کوئی غلطی ہو جائے تو استغفار کی طرف آئیں. وہ رجوع کرنے والے تھے، انہوں نے فوراً رجوع کر دیا، غلطی جو ہی پتہ چلے نا فوراً رجوع کیجیے، توبہ میں دیر نہ کریں. یہ نہ ہو کہ بہت دیر ہو جائے اور انسان کی دنیا سے جانے کا وقت آ جائے، موت آ جائے، انسان کو پتہ نہیں کہ کب آ جائے. تو استغفار کرتے رہنا چاہیے، واپس پلٹتے رہنا چاہیے. یہ اللہ کے پیارے بندوں کی خصوصیت ہے. اور دیکھیں پیغمبر تھے لیکن اپنی پیغمبری کی یا اپنی اتنی بڑے سٹیٹس کی کوئی دھاک نہیں بٹھائی کہ میں ایسے اور میرا رات کا وقت تھا، اب اس وقت وہ آ گئے تھے تو پھر میں اس وقت کیا فیصلہ کرتا، اب ایسا تو ہونا ہی تھا، اب یہ تھا، یا میں اتنا بڑا پیغمبر ہوں تو اب میرے سے کہاں غلطی ہو سکتی ہے. نہیں، وہ بھی گر گئے ہیں سجدے میں، وہ بھی استغفار کرتے ہیں، پیغمبر بھی استغفار کرتے ہیں. چھوٹی چھوٹی یہ خطائیں ہیں، کوئی گناہ کی باتیں نہیں ہیں، خطائیں ہیں مگر ان کے اوپر بھی وہ استغفار کرتے ہیں. اللہ تعالیٰ نے فرمایا فَغَفَرْنَا لَهُ ذَلِكَ، بخش دیا ہم نے اس کو اس بات پہ، اس کی اس بات کو ہم نے بخش دیا، ہم نے اس کی مغفرت کر دی. وَإِنَّ لَهُ عِنْدَنَا لَزُلْفَى وَحُسْنَ مَآبٍ، اور بے شک ان کے لیے ہمارے ہاں البتہ تقرب کا مقام ہے اور بہترین انجام۔ تو اس سے پتا چلا کہ جب انہوں نے توبہ کر لی تو اللہ تعالیٰ نے ان کو اور تقرب دے دیا، اللہ نے اور ان کو بہترین انجام، ان کا پہلے بھی اللہ کے ہاں بہت تھا لیکن اور زیادہ اللہ تعالیٰ نے ان کے درجے بلند کر دیے۔ اس سے پتا چلتا ہے کہ بعض دفعہ انسان غلطی کرتا ہے اور وہ غلطی کر کے جو اللہ کے آگے توبہ کرتا ہے اور اللہ کے آگے گر جاتا ہے، اللہ تعالیٰ کو اس کی توبہ جو پسند آتی ہے اس سے بھی اللہ تعالیٰ اس کے درجے بلند کر دیتے ہیں، اللہ تعالیٰ اس کی گناہ کو نیکی سے بدل دیتے ہیں۔ تو انسان کبھی بھی ڈھیٹ نہ ہو، دیکھیں غلطی ہر ایک سے ہو جاتی ہے، غلطی کرنا برا نہیں ہے بلکہ ڈھٹائی سے ڈٹ جانا اس غلطی کے اوپر یہ برا ہے، ٹھیک ہے۔ دیکھیں پیغمبر سے بھی غلطی ہو گئی تھی لیکن بات وہی ہے، یہ انسان اور شیطان میں فرق ہی یہ ہے کہ وہ شیطان جو ہے وہ ایکسکیوزز دیتا رہا اور جھکا نہیں اور انسان جھک جاتا ہے۔ تو یہ دو باتیں جو ہیں وہ خاص ہیں آخرت کے ساتھ کہ اللہ تعالیٰ نے ان کو بہترین مقام دیا۔ اللہ اکبر۔ اور یہ عدل کرنے والے بھی تھے نا، تو قیامت کے دن ان کا بہت بڑا مقام اس لیے بھی ہوگا کہ جیسے حدیث سے ہمیں پتہ چلتا ہے کہ لوگوں میں اللہ کے نزدیک قیامت کے دن وہ لوگ ہوں گے جو، وہ لوگ سب سے زیادہ قریب ہوں گے جو عدل کرنے والے ہوں گے، اور داؤد علیہ السلام بہت عدل و انصاف کرنے والے تھے۔ ان کے بارے میں آتا ہے کہ جب ان کی وفات کا وقت آیا تو ان کے محل جو تھا اس کی بہت بڑی بڑی دیواریں تھیں اور اندر آنے کی کسی کو اجازت نہیں تھی، وہاں پہ ان کی بیویاں رہتی تھیں۔ تو ایک دن صحن میں دیکھا انہوں نے تو ایک آدمی کھڑا ہوا ہے، تو انہوں نے کہا کہ تم کون ہو، تم کیسے یہاں پہ آ گئے؟ تو اس نے آگے سے کہا کہ میں وہ ہوں جس کو کوئی روک نہیں سکتا، نہ تمہارے یہ محل، نہ اس کی دیواریں، نہ اس کی کوئی کچھ۔ تو وہ سمجھ گئے کہ یہ ملک الموت ہے، تو انہوں نے پھر اس کا استقبال کیا۔ اس وقت حالانکہ کتنے بڑے بادشاہ تھے، حکومت تھی، دوسروں تک حکمرانی دور دور تک کرتے تھے، ان کی رایا ان سے بہت محبت کرتی تھی، لیکن انہوں نے اس کا استقبال کیا اور مطلب اپنے طور پہ وہ تیار تھے جانے کے لیے، کوئی ایسا ان کو نہیں تھا کہ اچھا میں نہیں ابھی جانا چاہتا، مجھے نہیں جانا، میں تو اتنا بڑا حکمران ہوں، میری آرمی اتنی بڑی ہے، میں اتنا طاقتور ہوں، میں ایسے ہوں، نہیں۔ اور پھر جب ان کے بارے میں آتا ہے کہ جب ان کا جب ان کو دفنایا جا رہا تھا تو اس وقت بہت سخت تیز دھوپ تھی، تو سلیمان علیہ السلام نے، وہ بھی پرندوں کی بولیاں جانتے تھے نا، تو انہوں نے پھر ان کو حکم دیا، کیونکہ اتنی گرمی تھی، اتنی تپش تھی، تو انہوں نے جب حکم دیا تو پرندوں کو حکم دیا تو وہ انہوں نے سایہ کر دیا، اور اتنا یعنی داؤد علیہ السلام کو جو دفنا رہے تھے ان کے اوپر اتنا سایہ ہو گیا، دھوپ سے وہ محفوظ ہو گئے۔ تو اللہ تعالیٰ دیکھیں جو اللہ کے راستے میں کام کرنے والے ہوتے ہیں اور ایسے اللہ تعالیٰ کی طرف رجوع کرنے والے ہوتے ہیں، اللہ تعالیٰ ان کی پھر کیسی قدردانی فرماتا ہے۔ اور جب جو انسان لوگوں کا بھی اتنا محبوب ہو اور دنیا کی بھی ساری نعمتیں اس کو ملی ہوں، وہ تو واپسی کرنا ہی نہیں چاہتا، ہمارے جیسے جن کو کچھ بھی نہیں ملا وہ نہیں واپس جانا چاہتے، ان کو کوئی پتہ چل جائے کہ کہیں آب حیات مل رہا ہے تو اپنی ساری دولت دے کے آب حیات پی لیں گے کہ کبھی مرنا ہی نہ ہمیں پڑے، ہمیں کہیں نہ جانا پڑے، ہم بس موت سے ہمیں بڑا ڈر لگتا ہے، کیونکہ ہم اس لیے ڈرتے ہیں، ہمارے کام ہی ایسے ہیں، ڈرنے کے واقعی قابل ہیں ہم کہ ہم ڈریں۔ تو وہ دیکھیں کیسے انسان تھے کہ ان کو کوئی خوف نہیں آیا کہ ہم میں نے جانا ہے تو میں کیوں جاؤں، یہ میں نے دنیا ہی میری جنت ہے، اس کے اندر اتنا مزہ آ رہا ہے، حکومت ہے، آسائشی ہے، سب سے بڑے عہدے ہیں، بادشاہت ہے، لوگوں کی بھی محبوب ہوں، میں نے تو نہیں جانا، میں تو یہاں سے نہیں جانا چاہتا۔ کیونکہ وہ دیکھیں جو ایسے لوگ دنیا میں رہ کے بھی، اتنی آسائشوں میں رہ کے بھی جو اللہ کو نہیں بھولتے نا، اپنی واپسی کو یاد رکھتے ہیں، تو پھر ان کو جانے میں کوئی مسئلہ نہیں ہوتا، اسی لیے تو وہ واویلا نہیں کر رہے کہ ہائے اب مجھے جانا پڑا، یہ سب چھوڑ کے چلا جاؤں گا، ان کو ان ساری چیزوں میں رہتے ہوئے کسی چیز نے واپسی نہیں بھلائی، हम छोटी छोटी चीजों में वापसी भूल जाते हैं। या दाऊद है दाऊद इन्ना जालना का खलीफा तन फिल अर्द। इसके बाद अल्लाह ताला ने उनका रैंक और बढ़ा दिया कि आपको अल्लाह ने खलीफा बना दिया जमीन पर। खलीफा मतलब क्या? जो अल्लाह ताला के अहकामात को नाफिज करेगा जमीन के अंदर, हमने आपको वो बना दिया। फहकुम बैनन नास बिल हक, लोगों के दरमियान आप अदल से फैसला कीजिए, आप लोगों के दरमियान इंसाफ के साथ फैसले करेंगे। वला ततबिल हवा, और आप अपनी ख्वाहिश नफ्स की पैरवी ना करना इस चीज में, लोगों के दरमियान फैसला करने में। ख्वाहिश नफ्स की पैरवी क्या होती लोगों के दरमियान फैसला करने में? कि जिस वक्त इंसान के सामने दो लोग आए तो एक मेरा रिश्तेदार है और एक को मैं पसंद नहीं करती, तो अब मेरा ख्वाहिश नफ्स क्या है मेरी कि मैं उसके हक में फैसला दे दूं जो कि मेरा करीबी है या जो मेरा फेवरेट है उसके हक में। ये ख्वाहिश नफ्स है। या किसी के से पैसे लेके उसके हक में फैसले दे देना, या किसी के दबाव में आके फैसला देना, या जज्बात में आके एक जज्बाती सा फैसला कर देना बगैर सोचे समझे, ये भी ख्वाहिश नफ्स की होता है। या मेरी मर्जी ये, अब मुझे कोई अच्छा लग रहा है तो मैं उसके हक में फैसला दे दूं, ये सब ख्वाहिश नफ्स है। अगर आपने ख्वाहिश नफ्स के पर फैसले दिए, फयुदिल्ला का अन सबीलिल्ला, तो ये तुझे अल्लाह के रास्ते से भटका देगी। हालांकि सोचें पैगंबर, पैगंबर की क्या ख्वाहिश नफ्स हो सकती है? तो हमारे जैसों की हैं वो ख्वाहिशाती नफसानी ख्वाहिशात और मर्जियां और ये नहीं खत्म होती, उनकी तो हर ख्वाहिश अल्लाह की मर्जी के ताबे होती है। फिर भी अल्लाह ताला ने हुक्म दिया कि आप ख्वाहिश नफ्स के ऊपर बेस करके कोई फैसला नहीं देंगे, क्योंकि ख्वाहिश नफ्स की इत्तेबा करना इंसान को गुमराही के रास्ते की तरफ ले जाती है, गुमराह कर देती है। इसका मतलब है जज को चाहिए कि वो कभी भी अपनी लाइक्स और डिसलाइक्स की बेस के ऊपर कोई फैसला ना दे। और यहाँ पे सिर्फ जज की एक बात नहीं है, हम जब जिस वक्त हमें फैसला करना होता है अपने घरों में खानदानों में, हमारे सामने कोई लोग आके पूछने लगते हैं, जी आप बताएं कि मैं ठीक हूं कि ये ठीक कह रही, आप क्या कहती हैं इस बारे में? तो आपको ये नहीं होना चाहिए कि हाय हाय ये मैं अगर इसके खिलाफ फैसला दे दिया ये तो मेरे पीछे पड़ जाएगी, ये तो मुझे छोड़ेगी नहीं उसके बाद, ये तो मेरे साथ लड़ेगी, या ये तो मेरी रिश्तेदार है या मेरी अम्मी है या मेरा भाई है या ये मेरी बहन है, मैं क्यों इसके खिलाफ दूं चाहे कसूर उन्हीं का हो। तो ये नहीं होना चाहिए, ख्वाहिश नफ्स की बेस पे नहीं होना चाहिए। तो ये बात ना हक हो जाती है फिर कि इंसान उस वक्त खामोश रहे या फिर उस वक्त गलत बोल दे। ये सिर्फ काजी के लिए नहीं, हमारी एवरीडे लाइफ के ऊपर भी हमें यही असूल अपनाना चाहिए कि जब लोगों के दरमियान कभी फैसला करें तो हक के साथ फैसला करें, चाहे अपने बच्चों के दरमियान फैसला कर रहे हैं। जज के बारे में तो यानी हमारी शरीयत ये कहती है कि जब दोनों तरफ के दलाइल सुन ले, सबूत देख ले, तब जाके फैसला दे। इसके बगैर फैसला ना दे के जो दिल में बात आई बस वो फैसला कर दिया। और फिर ये भी आता है कि अगर गुस्से में जज हो तो फैसला ना दे, और इसी तरह अगर भूख उसको लगी हो तो तब भी फैसला ना दे। इंसान भूख में भी तो कभी ऐसे फैसले दे देता ना कि जल्दी जल्दी के अंदर कर दिया या कुछ है या जेन नहीं लग रहा भी, फिर उस वक्त कह दे कि नहीं इस वक्त नहीं, जब मेरा गुस्सा ठंडा हो जाए या मैं कुछ ठीक स्टेबल हो जाऊं तब मैं फैसला दूंगा। तो कभी ख्वाहिश नफ्स के अंडर हो के फैसला देना इंसान को से गलत फैसला करा देता है। हमें ये पता चलता है कि हमारे दीन में इंसाफ का कितनी ये बात यानी इसके ऊपर कितना जोर दिया गया है, अदलो इंसाफ के ऊपर। और हमें ये भी यहां से पता चलता है कि किसी इंसान को अगर कोई भी पोजीशन देनी है, जिम्मेदारी का ओहदा देना है, जैसे यहां पे दाऊद अलैहिस्सलाम को खलीफा बनाया गया, तो किसी को हाकिम बनाना है, काजी बनाना है, या किसी भी जगह में कोई ऑफिसर बनाना है, आपने कोई पोजीशन देनी है, तो उसमें क्या होना चाहिए? उसके अंदर इंसाफ करने की ये होनी चाहिए कि वो इंसाफ करे लोगों के अंदर, नफसानी ख्वाहिशात के ऊपर नहीं चलने वाला होना चाहिए। और इंसाफ वही करेगा ना जिसमें खौफे खुदा होगा, जाहिर है मैं जो अल्लाह को जवाब देना है, जिसमें अपनी जो उसको जवाबदेही की फिक्र होगी, अपनी आखरत की फिक्र होगी। तो उसमें ये नहीं सिर्फ देखना कि इसके पास डिग्रियां कितनी है,
کتنی یہ کتنا باصلاحیت ہے، کتنے فنون کا ماہر ہے، بلکہ اسلام کی نظر میں کسی کو آپ نے کوئی عہدہ دینا ہے تو دے دیکھنا ہے کہ اس کی فکر آخرت کتنی ہے، اس میں خدا خوفی کتنی ہے، اس کے اندر انصاف کتنا ہے، اس کے اندر اخلاق و کردار کی کیا اس کی حالت ہے، سمجھ آئی؟ اگر وہ خواہش نفس کا غلام ہے نا تو پھر کتنی اعلیٰ ڈگریاں ہیں، پھر کوئی فائدہ نہیں، یہ مت اس کو دیں عہدہ. ان الذین یضلون عن سبیل اللہ لہم عذاب شدید، بے شک وہ لوگ جو بھٹکتے ہیں اللہ کے راستے سے، اب یہ دیکھیں خواہش نفس کے پیچھے جو چلے گا نا تو بھٹک جائے گا، ان کے لیے شدید عذاب ہے. بما نسوا یوم الحساب، اس لیے کہ وہ حساب کے دن کو بھول گئے. جب حساب کے دن کو انسان بھول جاتا ہے تبھی تو وہ خواہش نفس کے پیچھے چلتا ہے. جس کو حساب یاد ہوگا کہ مجھ سے اللہ نے کھڑے کر کے پوچھنا ہے، آج میں کسی کے لیے فیصلہ دے رہی ہوں نا، کل ایک جج میرے اوپر بھی ہے جو میرا فیصلہ کرے گا. آج اگر میں انصاف نہیں کر رہی تو کل کو ایک عدالت وہ ہے جہاں پہ مجھ سے پوچھا جائے گا کہ میں نے کیوں نہیں انصاف کیا. تو وہ اپنی کورٹ ڈیٹ کو جب یاد رکھے گا نا تو پھر خود ہی صحیح فیصلے دے گا کہ میری بھی ایک کورٹ ڈیٹ ہے، آج میں اگر انصاف نہیں کر رہی تو کل کو میں کیا اپنے لیے یہی چاہوں گی کہ میرے ساتھ بھی انصاف نہ ہو. وما خلقنا السماء والارض وما بينهما باطلا، اب یہ دوسرا بیچ میں بات آئی داؤد علیہ السلام کی، اب وہی ٹاپک جو پہلے چل رہا تھا کہ جو آخرت کے اوپر انسان کا عقیدہ ہے اس کے اوپر بات ہے کہ نہیں پیدا کیا اللہ نے آسمان اور زمین اور جو ان دونوں کے درمیان ہے، باطلا باطل، اللہ تعالیٰ نے ان کو باطل نہیں بنایا، یعنی ان کو بیکار بے مقصد پیدا نہیں فرمایا، اللہ تعالیٰ نے ان کا کوئی مقصد ہے. یعنی جب آپ کہتے ہو کہ کوئی آخرت نہیں ہے، کوئی کچھ نہیں، کوئی قیامت نہیں، تو اس کا مطلب ہے یہ سارا بیکار فضول ہے، یہ ایسے کھیل تماشا ہی ہے، پھر اور تو کچھ نہیں ہے، اور کیا ہے پھر؟ اور اگر ایک انسان بے مقصد چیزیں نہیں کرتا، مثلا کوئی جاب کر رہا ہے بے فائدہ تو نہیں کرتا نا، کچھ اس کو ہوتا ہے کہ مجھے یہاں سے ملے گا تبھی کرتا ہے نا. کوئی انسان سفر کرتا ہے تو اس کا بھی کوئی مقصد ہوتا ہے، کوئی انسان کہیں کھڑا ہوا ہے، کہیں جا رہا ہے آ رہا ہے، کوئی مقصد سے کرتا ہے. جب انسان بے مقصد کام نہیں کرتے تو اللہ تعالیٰ سے تم یہ سوچتے ہو وہ بے مقصد ہی بنا دے گا، کوئی ایسے ہی بیکار بیٹھے بیٹھے کوئی چیز کر، ایسے نہیں ہے، اللہ اس سے پاک ہے. یہ تو اللہ کو عیب لگانا ہے. جو لوگ کہتے ہیں نا قیامت نہیں ہے، وہ آپ سوچتے ہوں گے یہ کون سی اتنی بری بات ہے کہ اگر وہ ایمان بالآخرہ نہیں ہے، یہ بہت بری بات ہے. اس لیے کہ اس کا مطلب ہے وہ اللہ تعالیٰ کے اوپر اتنا بڑا عیب لگا رہے ہیں کہ اس نے سب کچھ یہ بیکار پیدا کیا ہے. کتنی بری بات اللہ کے لیے وہ کہہ رہے ہیں. ذالک ظن الذین کفروا، یہ گمان ہے ان لوگوں کا جنہوں نے کفر کیا. فویل للذین کفروا من النار، تو ایسے لوگوں کے لیے ہلاکت ہے آگ سے، جو لوگ اس قسم کا گمان رکھتے ہیں کہ کوئی قیامت نہیں ہے، یہ سارا ایسے ہی پیدا کیا اللہ نے اور بیکار ہی ایسا بنا دیا ہے، اور پتہ نہیں اسی طرح ایک دن پیدا کر دیتا ایک دن ختم کر دے گا، بس دیٹس اٹ، اور اس کے بعد کچھ نہیں ہوگا. وہ ان لوگوں کے لیے آگ ہے. ام نجعل الذین آمنوا وعملوا الصالحات کالمفسدین فی الارض، کیا ہم کر دیں گے ان لوگوں کو جو ایمان لائے اور صالح عمل کیے ان کو فسادیوں کے برابر کر دیں گے؟ اگر قیامت نہیں ہے تو اس کا مطلب ہے کہ ایک بندہ ایمان لاتا ہے، صالح عمل کرتا ہے، پابند زندگی گزارتا ہے، اللہ کی اطاعت کرتا ہے، وہ اور دوسرا جو فساد کرتا ہے، دنیا میں قتل و غارت کرتا ہے، دنیا کے سکھ چین انسانیت کا ختم کر دیتا ہے، وہ دونوں مر کے مٹی ہو جاتی ہیں، تو پھر تو دونوں برابر ہو گئے. کیا فائدہ ہوا اس کو ایمان کا، اور کیا نقصان ہوا اس کو فساد کرنے کا؟ ام نجعل المتقین کالفجار، کیا ہم متقی لوگوں کو بدکاروں کی طرح کر دیں گے؟ ایک انسان اتنا متقی نیک ہے، اس کے گھر میں کھانے کو نہیں ہے لیکن وہ کہتا ہے کہ نہیں میں نے حرام کا لقمہ نہیں کھانا، دوائی لینے کو پیسے نہیں ہے لیکن وہ کہتا ہے کہ نہیں میں نے یہ کمائی نہیں کھانی. دوسرا ہے وہ اس کا کاروبار چمک رہا ہے، وہ حرام بھی حلال بھی کسی کی بھی پرواہ کیے بغیر کرتا چلا جائے، اس کو اور اس کو اللہ برابر کر دے گا؟ کیسے فیصلے کرتے ہو تم، خود ہی یہ بنا لیتے ہو؟ کیا روشنی اور اندھیرا برابر ہوتے ہیں؟ کیا آنکھوں والا اور اندھا برابر ہوتے ہیں؟ تو اللہ تعالیٰ کیسے مومن اور کافر کو برابر کر دے گا؟ جنت اور جہنم برابر نہیں ہے،
قرآن کہتا ہے جنت میں جانے والے اور جہنم میں جانے والے برابر نہیں ہو سکتے، کامیاب وہ ہیں جو جنت میں چلا گیا۔ کیسے ہم یہ سوچ سکتے ہیں؟ ایک بندہ وہ تہجد کے لیے اٹھتا ہے، ایک بندہ ساری رات بیٹھ کے گندی فلمیں دیکھتا ہے، دونوں برابر ہو جائیں گے؟ اللہ تعالیٰ نے پھر اس کا مطلب ایک دن بنایا ہے، یہ دلیل ہے اس بات کی کہ ایک دن اس کا مطلب ہوگا نا جس میں دونوں کے فرق انجام ہوں گے۔ جب زندگیاں فرق تھی تو انجام بھی فرق ہوں گے، یہ دلیل ہے اس بات کی کہ قیامت ہے، ادروائز تو یہ بہت ناانصافی ہے۔ کیا اللہ ناانصاف ہے؟ نعوذ باللہ، ایسا نہیں ہے۔ جب وہ جسٹ ہے، جب تم انصاف کرتے ہو، تم انسان ہو کے سوچتے ہو کہ انصاف اچھی چیز ہے، اور یہ تو تم اللہ سے یہ ایکسپیکٹ کرتے ہو کہ وہ انصاف نہیں کرے گا؟ کیسے نہیں انصاف کرے گا؟ یہ تو بے انصافی ہو جائے گی، یہ تو ظلم ہو جائے گا اگر یہاں پہ سارے کالے کرتوت کر کے کوئی ملینز کو ختم کر کے، کوئی کیمیکل ویپن چلا کے، کوئی بم پھینک کے، کوئی کچھ کر کے ہزاروں لاکھوں لوگوں کو ختم کر دیتا ہے، اور ان کے ساتھ زیادتیاں کرتا ہے، ان کے ساتھ برا کرتا ہے، اس کے بعد جو وہاں پہ جا کے وہ ٹھیک ہے مٹی ہو گیا، دوسرے بھی بےچارے وہ اتنا کام کر کر کے اپنی زندگی انہوں نے ہلکان کر دی، وہ بھی مٹی ہو رہے ہیں جا کے، اس کے بعد کوئی بھی نہیں اٹھ رہا، نہ کسی کو کچھ مل رہا ہے، نہ کسی کو کوئی فائدہ، نہ کوئی نقصان۔ تو کی اس کا مطلب ہی یہ تو کوئی انصاف نہیں ہے۔ تو اللہ تعالیٰ اس سے پاک ہے کہ وہ ایسا ظلم کرے۔ اس لیے ایک دن ہے جو قیامت کا ہے، جس دن سب انصاف ہو جائے گا اور سب کو اپنے اپنے کیے کا بدلہ ملے گا، یہی ہے جو عدل ہے، انصاف ہے۔ اگر یہ نہیں ہوتا تو پھر وہ ظلم ہے، اور اللہ ظلم سے پاک ہے۔ اس لیے ہم کہتے ہیں کہ قیامت ہے۔ جب آپ کو کوئی پوچھے اس کی دلیل بتاؤ تو یہ آیت دلیل میں دیں، یہ آیت بتائیں ان کو۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ تلاوت سنیں۔
صمد والقرآن ذی الذکر بل الذین کفروا فی عزۃ و شقاق کم اہلکنا من قبلہم من قرن فنادوا ولا تحین مناص وعجبوا والطير محشورة أصل الخطاب وهل أتاك نبأ الخصم إذ تسوروا المحراب إذ دخلوا على داود ففزع منهم قالوا لا تخف خصمان بغى بعضنا على بعض فاحكم بيننا بالحق ولا تشطط واهدنا إلى سواء الصراط إن هذا أخي له 99 نعجة ولي نعجة واحدة فقال أكفلنيها وعزني في الخطاب قال لقد ظلمك بسؤال نعجتك إلى نعاجي وإن كثيرا من الخلطاء ليبغي بعضهم على بعض إلا الذين آمنوا وعملوا الصالحات وقليل ما هم وظن داود أن ما فتناه فاستغفر ربه وخر راكعا وأناب فغفرنا له ذلك وإن يا داود إنا جعلناك خليفة في الأرض فاحكم بين الناس بالحق ولا تتبع الهوى فيضلك عن سبيل الله إن الذين يضلون عن سبيل الله لهم عذاب شديد وما خلقنا السماء والأرض وما بينهما باطلا ذلك ظن الذين كفروا فويل للذين كفروا من النار أم نجعل الذين